हामी जब प्रभु भोज लिन हामी आउँछौँ, हामी चाहिँ यी कुराहरू सोच्दै आउँछौँ। गएको हप्ता हामीले पहिलो योहन्ना 3:1-3 पदबाट अध्ययन गर्न थालेका थियौँ। ती पदहरू म पढिदिनेछु फेरि, अनि मसँगै बाइबलमा हेर्नुहोला। पहिलो योहन्ना 3:1-3। हेर त पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ, हामी परमेश्वरका सन्तान कहलिँदछौँ। यसै कारण संसारले हामीलाई चिन्दैन किनभने यसले उहाँलाई चिनेन। प्रियहरू हो, अहिले त हामी परमेश्वरका सन्तान छौँ। फेरि त्यो वाक्य म पढ्छु ल, अलि ठिकसँग पढ्नुपर्छ। 2 प्रियहरू हो, अहिले त हामी परमेश्वरका सन्तान छौँ, अनि हामी के हुनेछौँ सो अहिलेसम्म प्रकट भएको छैन, तर हामी जान्दछौँ जब उहाँ देखा पर्नुहुनेछ तब हामी उहाँ जस्तै हुनेछौँ, किनकि हामी उहाँलाई उहाँ जस्तो हुनुहुन्छ त्यस्तै देख्नेछौँ। 3 अनि उहाँमा यो आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ। अनि गएको हप्ता हामीले पहिलो 2 पदलाई चाहिँ अलिक हेऱ्यौँ, अनि अहिले तेस्रो पदलाई चाहिँ हामी विचार गर्न चाहन्छौँ। प्रभुभोजमा जानु अगाडि यो 3 पदमा चाहिँ एउटा कुरा मुख्य यहाँ देख्छौँ, अनि यो 3 कुरालाई चाहिँ यसरी भन्न सकिन्छ। पहिलो कुरा चाहिँ यो हो कि विश्वास गर्ने व्यक्तिको बारेमा भनिरहेछ यहाँ। पहिलो कुरा चाहिँ यो हो कि अहिले नै हामी सन्तान कहलिँदछौँ, सन्तान कहलिँदछौँ। पहिलो कुरा। दोस्रो कुरा यो हो, उहाँ जस्तै हुनेछौँ। दोस्रो कुरा चाहिँ यो हो, उहाँ जस्तै हुनेछौँ। अनि तेस्रो कुरा चाहिँ यो हो, हामी आफैलाई शुद्ध पार्दछौँ, आफैलाई शुद्ध पार्दछौँ। साँचो क्रिस्चियनको सवालमा चाहिँ यहाँ 3 कुराहरू लेखिएको पायौँ। पहिलो कुरा चाहिँ के हो भने हाम्रो नयाँ जन्म उल्लेख छ। दोस्रो कुरा चाहिँ उल्लेख छ हाम्रो आशा, उल्लेख छ हाम्रो भविष्य। अनि तेस्रो कुरा चाहिँ के उल्लेख छ भने हाम्रो वर्तमान जीवन चाहिँ बद्लिँदो जीवन हो, हाम्रो पवित्रीकरण, हामी आफूलाई शुद्ध पार्दै जाने जीवन भनेर उल्लेख छ। 3 कुरा त्यसैले। अनि त्यसैले सन्तान अहिले कहले सन्तान कहलिँदछौँ हामी नयाँ जन्मद्वारा, त्यो हामीले हेऱ्यौँ। दोस्रो चाहिँ उहाँ जस्तै हुनेछौँ, यो हाम्रो आशा हो, हामी ख्रिस्ट जस्तै हुनेछौँ भन्ने चाहिँ बाइबलमा लेखेको छ। अहिले नै हामी परमेश्वरको सन्तान भए पनि अहिले नै हामी ख्रिस्ट जस्तो चाहिँ भइसकेका छैनौँ, तर हुनेछौँ भनेर चाहिँ यहाँ उल्लेख छ। कहिले हुनेछौँ? जब प्रभु येशू हामीलाई लिन आउनुहुनेछ, त्यो कुनै पनि दिन हुनसक्छ, अनि हामी उहाँ जस्तै हुनेछौँ। त्यो त अचम्म हो, प्रभु येशू त सिद्ध हुनुहुन्छ, हो हामी उहाँ जस्तै सिद्ध हुनेछौँ एक दिन, अहिले छैनौँ तर हुनेछौँ। उहाँ त पवित्र हुनुहुन्छ, हो हामी पनि उहाँ जस्तै पवित्र हुनेछौँ। उहाँ धर्मी हुनुहुन्छ, हो हामी उहाँ जस्तै धर्मी हुनेछौँ। उहाँमा एउटै पनि पाप विचार, कुइच्छा, भावना, रोजा केही पनि छैन। एक दिन चाहिँ हामी उहाँ जस्तै हुनेछ, यद्यपि अहिले चाहिँ हामी उहाँ जस्तै भइसकेका छैनौँ, तर हामी उहाँकै सन्तान हौँ। तर सन्तान त उहाँ जस्तै हुनुपर्ने हो, जस्तो पिता त्यस्तै हामी हुनुपर्ने हो। अनि पिताको पुत्र येशू ख्रीष्ट जस्तै हामीलाई बनाउनलाई चाहिँ उहाँले हामीलाई आफ्नो सन्तानको रूपमा जन्माउनु भयो। नयाँ जन्मको कुरा हो त्यसमा। त्यो कुरा चाहिँ अस्ति अलिअलि हामीले चाहिँ मनन गऱ्यौँ। अहिले चाहिँ हामी अब यो तेस्रो पदलाई चाहिँ मनन गर्दैछौँ, जहाँ चाहिँ मुख्य शिक्षा चाहिँ के छ भने साँचो क्रिस्चियनले चाहिँ आफूलाई शुद्ध पार्दै लैजान्छ। अनि त्यो चाहिँ यसरी व्यक्त गरेको छ, तीन पदमा अनि उहाँमा यो आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ। जस्तो उहाँ के हुनुहुन्छ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई के पार्दछ शुद्ध पार्दछ। एउटै शब्द यहाँ प्रयोग भएको छ, उहाँ शुद्ध हुनुहुन्छ अनि विश्वासीले चाहिँ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ अथवा पारिरहन्छ। यहाँ पहिलो भागले के भनेको छ भने यो कसको बारेमा लेखिएको हो यो कुरा, आफूलाई शुद्ध पार्दै प्रभु येशु जस्तै उहाँकै रूपमा आफूलाई शुद्ध पार्दै लैजाने व्यक्ति को हो? यहाँ तीन पदमा उल्लेख छ यो आशा भएको व्यक्ति हो, यो आशा राख्ने व्यक्ति हो, जो कोही होइन यो त्यो व्यक्ति हो जससँग यो आशा छ। के आशा छ? उहाँलाई देख्ने आशा छ, प्रभु येशूलाई भेट्ने आशा छ, प्रभु येशूलाई एक दिन आमने सामने देखेर उहाँ जस्तै बनिने छु भन्ने आशा छ। तर प्रश्न उठ्छ आशा भनेको के हो? आशा भनेको चाहिँ यस्तो होस् त्यस्तो होस् भनेर आश गर्नु भन्ने अर्थ चाहिँ होइन। हामीले दिनहुँको जीवनमा प्रयोग गर्ने जस्तो अर्थमा चाहिँ होइन, मेरो बाली राम्ररी यो पाली चाहिँ सफल भइदिए हुन्थ्यो भन्ने मैले आशा गरिरहेको छु भनेको मतलब नहुन पनि सक्छ। यो पाली चाहिँ खडेरे लागेर यो पाली चाहिँ नोक्सानी हुन पनि सक्छ, आशा गरिरहेको छु तर नहुन पनि सक्छ। त्यो चाहिँ हामीले हाम्रो सामान्य बोलीचालीमा त्यसरी प्रयोग गर्छौँ। तर बाइबलमा जब यो आशा भन्ने शब्द ग्रिकमा एल्पिस भन्ने जुन शब्द छ, यो शब्द चाहिँ माने चाहिँ निर्धक्कता भन्ने शब्द हो, भविष्यको बारेमा चाहिँ निर्धक्कता कन्फिडेन्स जुन अङ्ग्रेजीमा कन्फिडेन्स भन्छ नि, अनि कुराकानी गर्दाखेरि तपाईँलाई कन्फिडेन्ट छ त भनेको मतलबमा निश्चित छ त, अनि यो आशा भनेको निश्चित भनेको निश्चयता, यो चाहिँ होला कि नहोला होइन तर यो पक्कै हुन्छ भन्ने निश्चयता। त्यसैले एउटा क्रिस्चियनसँग भएको आशा चाहिँ त्यो निश्चयता हो कि उसले प्रभु येशूलाई भेट्नेछ, उसले प्रभु येशूलाई देख्नेछ, अनि उहाँलाई आम्ने सामने देखेर त्यो दिन चाहिँ प्रभु येशू जस्तै म बन्नेछु भन्ने उसलाई निश्चयता छ। के तपाईँसँग यस्तो निश्चयता छ प्रियहरू? के तपाईँ निश्चित हुनुहुन्छ कि म प्रभुलाई भेट्नेछु भन्ने, म प्रभुका जानेछु, म उहाँसँगै हुनेछु, यसमा मलाई कुनै पनि प्रश्नै छैन भन्ने निश्चयता छ कि छैन? साँचो क्रिस्चियन चाहिँ एउटा आशा भएको व्यक्ति हो, एउटा निश्चयता भएको व्यक्ति हो। अनि यो आशा र यो निश्चयता चाहिँ केमा आधारित छ भने परमेश्वरको प्रतिज्ञाहरूमा जो अपरिवर्तनीय छ। यो आशा केमा यो निश्चयता केमा आधारित छ भने प्रभु येशू ख्रिस्टमै आधारित छन्, जसले चाहिँ यो प्रतिज्ञाहरू दिनुभएको छ, म तिमीलाई लिन आउनेछु, तिमी मसँगै हुनेछौ, म तिमीलाई टुरा छोड्ने छैन, म तिमीलाई कुनै रीतिले त्याग्ने छैन, म तिमीलाई कहिले त्याग्ने छैन। यस्तो सयौँ पटक प्रतिज्ञाहरू छन् कि साँचो क्रिस्चियन प्रभु येशूको आगमनमा उहाँसँगै हुनेछ। ताप्लेजुङमा सृजना थलङ कहाँ हुनुहुन्छ? सृजना थलङ एक साँचो क्रिस्चियन हुनुहुन्थ्यो भन्ने उहाँको जीवनबाट हामीले देखेका हौँ। अनि त्यसैले हामीलाई आशा छ, होला कि नहोला होइन, हामीलाई निश्चयता छ सृजना थलमलाई हामीले चाँडै नै भेट्नेछौँ, किनभने प्रभु पनि चाँडै आउँदै हुनुहुन्छ अनि उहाँ कहाँ हामी जानेछौँ। अहिले सृजना थलम अति नै सुन्दर ठाउँमा हुनुहुन्छ, अति नै खुसी अवस्थामा हुनुहुन्छ। हो, उहाँको शरीर हेर्दाखेरि चाहिँ कुकुरले हानेको मारेको झ्यानमा फालिएको यस्तो अवस्थामा भेटिए पनि त्यो उहाँको शरीर मात्र हो, उहाँ चाहिँ प्रभुसँग हुनुहुन्छ भनेर हामीलाई निश्चयता छ। अनि यसरी नै हामी एकअर्कालाई सान्त्वना दिनुपर्छ भनेर पनि बाइबलमा लेखेको छ। यदि निश्चयता नै छैन भने कसरी सान्त्वना हुने? कसरी हामी भन्ने कि हामी आशा नहुने जस्तो शोक गर्नु पर्दैन भनेर? आशा नहुने भनेको जससँग निश्चयता छैन, जसलाई चाहिँ ऊ खै के हुने हो सक्दो गर्दैछु, खै अब म जान्छु कि म स्वर्ग, म प्रयास गर्दैछु, म सक्दो दशंसा दिँदैछु इत्यादि, त्यो आशा नहुने व्यक्तिले त्यसरी कुरा गर्छ। जो चाहिँ आफ्नो प्रयासहरूमा चाहिँ सायद म पुग्ला कि भन्दैछ, त्यो आशा रहित व्यक्ति बिचरा। तर जो व्यक्तिले चाहिँ प्रभु येशू ख्रीष्टमा निश्चयता पाएको छ, मैले मुक्ति पाएको छु, पिताले मलाई यस्तो अचम्मको प्रेम गर्नुभएको छ, येशू आउनुहुन्छ र म उहाँ कहाँ जानेछु, म कुनै पनि घडी उहाँलाई भेट्न चाहिँ म उहाँसँग हुनेछु, तयार छु। के तपाईँसँग यस्तो आशा छ? म त्यो सोध्दैछु। जो जोसँग छ उनीहरूलाई मात्र हो यो तिन पल, किनभने यहाँ त्यही भनेछ, अनि उहाँमा यो आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ। आफूलाई शुद्ध पार्न खोजेर हामी स्वर्ग जाने होइन, हामी आफूलाई बदल्न खोजेर हामीले निश्चयता पाउने होइन, हामीलाई निश्चयता पाएर बरु हामी चाहिँ हामी बदलिएको जीवन जिउने हो। हामी निश्चित भएकोले हामी प्रभुको सेवा गर्छौँ, हामीसँग यो आशा भएकोले हामी पवित्र जीवन जिउँछौँ, हामी पवित्र जीवन जिउन खोजेर हामी स्वर्गको निश्चयता प्राप्त गर्न खोज्दैनौँ। प्रिय, त्यो चाहिँ के जस्तो हो भने गाडाको अगाडि गोरु हुनु सट्टामा गोरुको अगाडि गाडा राख्नु जस्तो हो। गाडाले कहिले पनि गोरुलाई तान्दैन, गोरुले गाडालाई तान्छ। तर जब चाहिँ हामी स्वर्ग पुग्नलाई, मुक्ति पाउनलाई, अनि हामी प्रभु कहाँ पुग्नलाई चाहिँ हामीले अनेक आफ्नो प्रयासहरू गरेर चाहिँ त्यो निश्चयता प्राप्त गर्न खोजिरहेका हुन्छौँ, चाहे बप्तिस्मा लिएर, चाहे प्रभु भोज लिएर, चाहे एउटा चर्चसँग आबद्ध भएर, चाहे यस्ता कामहरू गरेर, त्यो गर्न खोज्नु, त्यसरी गर्न खोज्नु चाहिँ फेरि भन्छु के जस्तै हो, गोरुको अगाडि गाडा राखे जस्तै हो, अनि त्यो गाडा चल्दैन। पहिला चाहिँ निश्चयता आउँछ, अनि त्यसपछि चाहिँ जीवन आउँछ। पहिला चाहिँ मुक्ति आउँछ, त्यसपछि चाहिँ पवित्र जीवन आउँछ। पहिले चाहिँ मुक्तिको निश्चयता हुनुपर्छ, अनि त्यसपछि चाहिँ प्रभुको सेवा भन्ने कुरा आउँछ। पहिलो कुरा चाहिँ पहिलो राख्नुहोस्, दोस्रो कुरा चाहिँ दोस्रोमा राख्नुहोस्। अब चाहिँ यहाँ लेखेको छ, उहाँमा आशा राख्ने हरेक मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ। यहाँ चाहिँ अब हामी दुईवटा कुरा देख्छौँ। पहिलो कुरा चाहिँ के देख्छौँ भने प्रभु शुद्ध हुनुहुन्छ। दोस्रो कुरा हामी देख्छौँ प्रभुका चेलाहरू आफूलाई शुद्ध पार्दै जिउँछ। पहिलो कुरा चाहिँ प्रभु शुद्ध हुनुहुन्छ, यो शब्दको माने चाहिँ पवित्र भन्ने शब्द हो, ठिक त्यही नै शब्द हो हिब्रूमा, ग्रिकमा पवित्र, अर्थात् उहाँमा धार्मिकता मात्र छ, उहाँ शुद्ध हुनुहुन्छ, जे कुरा एकदम ठिक छ त्यो मात्र उहाँमा छ। जस्तै एउटा तराजुमा चाहिँ ढक राखेछ र एउटा आँप राखेछ भने, एउटा त होइन एक किलो राख्न खोजिरहेछ, र त्यो बराबर भयो भने त्यो ठिक भयो भन्छ हामीले। अनि त्यसैले प्रभु त्यस्तो हुनुहुन्छ, एकदम ठिक हुनुहुन्छ, उहाँमा चाहिँ पाप एउटै पनि छैन, बेमेल एउटै छैन, त्रुटि भुल चुक गलत झुट बङ्गो एउटै पनि छैन, उहाँ सिद्ध हुनुहुन्छ, उहाँ असल हुनुहुन्छ, उहाँले कहिले पनि गल्ती गर्नुहुन्न। त्यसैले पहिलो कुरा के जान्नुपर्ने भने परमेश्वरले तपाईँको जीवनमा र मेरो जीवनमा कहिले पनि गडबड गर्नुहुन्न, गडबड गर्ने हामी आफै हौँ। परमेश्वरले तपाईँ र मेरो जीवनमा कहिले अधर्म गर्नुहुन्न, हामीलाई कहिले अन्याय गर्नुहुन्न, हामीलाई कहिले पनि कुभलो पेठिक विचारले हामीलाई हेर्नुहुन्न, उहाँ चाहिँ असल हुनुहुन्छ, पवित्र हुनुहुन्छ, धर्मी हुनुहुन्छ, सिद्ध हुनुहुन्छ। यदि हाम्रो जीवनमा गडबड छ भने त्यो हाम्रै कारण हो, हाम्रो जीवनमा भएको सबै पाप अधर्म र आइपर्ने सबै दुःख र सबै अशान्ति सबै निराशा सबै त्यस्ता कुराहरू चाहिँ यो हामीबाटै आएको हो। पहिलो कुरा यो। दोस्रो कुरा हामी देख्छौँ उहाँ शुद्ध हुनुहुन्छ मात्र होइन, तर अब चाहिँ साँचो क्रिस्चियन अर्थात् परमेश्वरको सन्तानहरू जो साँच्चै उहाँको सन्तान हुन् उनीहरू चाहिँ उहाँको शुद्धता र सिद्धतातिर लम्किरहेका छन्। झन् झन् उहाँको शुद्धतालाई हेर्दैछन्, म उहाँ जस्तै हुन चाहन्छु भन्दैछन्। साँचो क्रिस्चियनहरूको बयान हो यहाँ, उनीहरूले चाहिँ आफ्नो प्रभुलाई हेर्दैछन् र भन्दैछन् म उहाँ जस्तो भएको छैन, मेरो जीवनमा चाहिँ ती कुराहरू बदलिनु परेको छ, प्रभु मलाई तपाईँ जस्तो बनाउनुहोस् भन्दछ। के तपाईँ यसरी नै जिउँदै हुनुहुन्छ दाजुभाइ दिदीबहिनीहरू? आफूलाई जाँच्नुहोस् तपाईँ साँचो क्रिस्चियन हो कि होइन। किनभने पहिलो योहन्नाको पत्र लेखिनुको एउटा उद्देश्य के हो भने साँचो क्रिस्चियनहरू कस्ता हुन्छन् भनेर उनीहरूको लक्षणहरू बताउन, परमेश्वरको सन्तानहरूको लक्षण अथवा गुणहरू कस्तो हुन्छ भनेर परमेश्वरले बताइदिनु भएको छ। किन? ताकि हामीले आफूलाई जाँच्न सकौँ अनि हामी चाहिँ यदि परमेश्वरको सन्तान होइन रहेछौँ भन्ने हामीले पाउँछौँ बाइबल हेर्दा भने हामी चाहिँ खुसी गरौँ। म किन बाइबलमा भने जस्तो छैन, त्यसो भए म परमेश्वरको सन्तान म हुन के गर्नुपर्छ खोजी गर्न सक्छ। र अर्को चाहिँ हामी चाहिँ जो जो साँच्चै सन्तान हो सन्तानहरूले पढ्दै जाँदा उनीहरूको भित्रको गवाही र यो बाइबलमा लेखेको गवाही चाहिँ मेल खान्छ। यहाँ जे लेखेको छ यहाँ भित्र भएको गवाहीले पनि त्यही बोल्छ। अनि उसलाई अब के हुन्छ? अब उसलाई चाहिँ एउटा कुरा हुन्छ जसलाई भनिन्छ मुक्तिको निश्चयता। हामीलाई यसले निर्धक्क पार्न थाल्छ, हामीलाई साहस दिन थाल्छ अनि हामी बढ्न थाल्छ। तरिका यही नै हो, यो उद्देश्यले यो पत्र लेखिएको हो परमेश्वरको सन्तानहरूलाई। तिमीहरूसँग अनन्त जीवन छ भन्ने कुरा तिमीहरूलाई थाहा होस् भनेर यो लेखिएको हो। अब यहाँ एउटा शब्द जुन चाहिँ पहिलो योहन्ना 3:3 यहाँ लेखेको छ, अनि उहाँमा यो आशा राख्ने मानिसले जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ। यो शुद्ध पार्दछ अनि यो चाहिँ ग्रिक भाषामा एउटै शब्द हो, भाषामा शुद्ध पार्दछ अनि यो चाहिँ वर्तमान कालको एउटा क्रियापद हो भनेको। यो यस्तो शब्द हो जसलाई चाहिँ त्यो भाषामा चाहिँ के अर्थ लाग्छ भने यो चाहिँ निरन्तर हुने कार्य, जहिले पनि ग्रिक भाषामा वर्तमान काल प्रेजेन्ट टेन्स है स्कुल पढ्नेहरू प्रेजेन्ट टेन्स वर्तमान काल भन्नसाथ चाहिँ ग्रिक भाषामा चाहिँ के बुझिन्छ भने यो चाहिँ निरन्तर चलिरहने प्रक्रिया अर्थात् यो आदत स्वरूप हुने कार्य, यो चाहिँ चलिरहने प्रक्रिया, एकचोटि गरेर सकिने होइन, एकचोटि गरेर सकियो त्यो होइन, यो चाहिँ आज पनि भोलि पनि पर्सि पनि निपर्सि पनि बिहान उठ्दा 6 बजे पनि 7 बजे पनि 8 बजे पनि 9 बजे पनि राति सुत्दा फेरि उठ्यो भोलि पनि चलिरहेको छ, आइतबार पनि सोमबार पनि मङ्गलबार पनि हरेक दिन चलिरहेछ। विश्वासी भएको 5 वर्ष भयो, 6 वर्षपछि पनि 7 वर्षपछि पनि यो त चलिरहने प्रक्रिया बुझ्नुहोस्, यो चाहिँ निरन्तर चलिरहने प्रक्रिया। त्यसबाट यसबाट के बुझ्छ भने विश्वासीको जीवन परिवर्तन हुने काम चाहिँ यो निरन्तर चलिरहने प्रक्रिया हो। यसकारण कुनै पनि एउटा व्यक्तिले चाहिँ म चाहिँ जस्तो हुनुपर्ने भइसकेँ, अब म चाहिँ अब पुरै अब जस्तो हुनुपर्ने भएँ भन्छ भने त्यो चाहिँ सही होइन, बाइबलले भन्छ। अनि त्यस्तो शिक्षाहरू छन् कि कुनै एउटा अनुभव भएपछि चाहिँ एउटा यस्तो क्रिस्चियन भइन्छ अरे, त्यो अनुभव प्राप्त गरेपछि चाहिँ एउटा उनीहरूले चाहिँ यसलाई अभिषेक प्राप्त गर्ने भन्छन्, कसैले दोस्रो आशिष भन्छन्, कसैले पवित्र आत्माको बप्तिस्मा भन्छन्, अनेक नामहरू दिएका छन्। अनि त्यो कोहीले पनि बाइबलीय परिभाषा अनुसार छैन, तर उनीहरूको चाहिँ त्यो भएपछि चाहिँ म जस्तो हुनुपर्ने भएँ। तर बाइबलमा त्यसरी सिकाएको छैन, यहाँ सिकाएको छ कि हामी उहाँलाई नदेखेसम्म, उहाँ नहुन्जेलसम्म हामी चाहिँ उहाँको रूपमा बदलिँदै जाने कार्य नै सकिँदैन। अर्को कुरा चाहिँ के छ भने यो आफूलाई भन्ने शब्द छ, हेर्नुहोस् त पहिले 29:3 जस्तो उहाँ हुनुहुन्छ त्यस्तै गरी आफूलाई शुद्ध पार्दछ। यो शब्दले यो सिकाउँछ कि यो प्रक्रिया चाहिँ सक्रिय रूपमा विश्वासीले गर्नुपर्ने भाग छ। होइन विश्वासी त्यतिकै निष्क्रिय भएर बसेर ऊ चाहिँ प्रभु जस्तै बन्दै जाने होइन, ऊ चाहिँ सक्रिय रूपमा त्यहाँ केही न केही गर्नुपर्छ, ऊ आफैले आफूलाई गर्नुपर्छ। हो, त्यहाँ कति कुरा छ जुन विश्वासीले गर्न नसक्ने कुराहरू छ, तर ऊ आफैले गर्नुपर्ने भागमा चाहिँ यहाँ जोड दिइरहेछ। त्यो त के भने आफूलाई शुद्ध पार्दै लानु, अर्थात् आफूलाई चाहिँ बदली हुँदै जानको लागि उसले निश्चित रूपमा गर्नुपर्ने कार्यहरू छ। अनि त्यो कुराहरू चाहिँ ठ्याक्कै यसपछिको खण्डहरूमा छन्, 4-10 त्यो चाहिँ डिटेलमा हामी पछि अध्ययन गर्नेछौँ। तर त्यसको सिद्धान्त चाहिँ बाइबल नयाँ नियम भरि नै छ। अनि मुख्य कुरा त्यसमा के छ भने पुरानो जीवनलाई फाल्दै जानु, जसमा अधर्म र सबै पापहरू छन्, र नयाँ मानिसलाई चाहिँ पहिरिने जानु, जसमा चाहिँ परमेश्वरको बिउ छ, यो नयाँ स्वभाव छ। त्यसैले एकछिन म तपाईँहरूलाई चाहिँ यस कुरामा लान चाहन्छु। एफसी 4 एकचोटि मसँग पठाउँ है, एफसी 4 कसरी हामी ख्रिस्टको रूपमा बदलिँदै जान्छौँ भन्ने प्रश्न। ख्रिस्टको रूपमा बदलिँदै जाने कार्यलाई चाहिँ यहाँ शुद्धिकरण भन्न सकिन्छ, अलिक त्यति राम्रो त सुनिँदैन करण यस्तो शब्द राख्दाखेरि, तर अलिक रहस्यमय सुनिन जाला। वास्तवमा यो चाहिँ ख्रिस्टको रूपमा बदलिँदै जाने कार्यलाई अब छोटकरियाँ भन्नुपर्दाखेरि चाहिँ पवित्रीकरण पनि भन्न सकिन्छ, अङ्ग्रेजीमा चाहिँ प्राय सेन्टिफिकेसन भन्ने शब्द प्रयोग हुन्छ। अब यहाँ अनि यो बाइबलीय शब्द हो वास्तवमा सेन्टिफिकेसन। एफिसी 4 चाहिँ अनि 22-24 पद हामी पढ्नेछ, एफिसी 4:22-24 तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मान्छेलाई फालिदेऊ जो धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट हुन्छ, र तिमीहरूको मनको आत्मामा नयाँ हुँदै जाओ, 24 अनि नयाँ मान्छेलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ। पहिलो योहोना 3 चाहिँ नयाँ जन्मको कुरा हुँदैछ। हेर त पिताले हामीलाई कस्तो किसिमको प्रेम प्रदान गर्नुभएको छ कि हामी परमेश्वरको सन्तान कहलिँदछौँ, परमेश्वरको सन्तान, नयाँ जन्म। अनि जब हामीले नयाँ जन्म पायौँ, नयाँ जन्मले चाहिँ हामीभित्र एउटा नयाँ कुरा ल्यायो। यो नयाँ कुरा चाहिँ एउटा आत्मिक कुरा थियो र आत्मिक कुरा हो। यो नयाँ कुरालाई चाहिँ, जो नयाँ कुरा आत्मिक कुरा छ, यो चाहिँ नयाँ स्वभाव पनि हो, किनभने यसलाई 24 नयाँ मान्छे भनेछ, नयाँ मान्छे, नयाँ स्वभाव, जो चाहिँ परमेश्वर प्रति चाहिँ जिउँदो भएको छ र यो चाहिँ नयाँ सृजना हो जुन चाहिँ 24 पदमा लेखेको छ परमेश्वरको 24 पदमा हेर्नुहोस् त अनि नयाँ मान्छेलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ त्यसैले यो नयाँ मान्छे चाहिँ को बारेमा के हो यो के हो भन्ने कुरा चाहिँ यो 24 पदले बताएको छ कि तीनटा कुराहरू अनि मैले भन्न बिर्सेछु है आजको हाम्रो यो दोस्रो सभा चाहिँ अलिकति लामो हुनेछ प्रभुभोज पनि भएकोले अनि धैर्य गर्नुहोला अनि एफसी चारको 24 पदमा चाहिँ नयाँ मान्छेलाई चाहिँ को बारेमा तिनवटा कुरा लेखेको छ पहिलो कुरा यो लेखेको छ कि यो नयाँ मान्छे चाहिँ परमेश्वरको स्वरूप नै हो परमेश्वरको स्वरूप अनुसार आदम हवा परमेश्वरको स्वरूप थिए जबसम्म उनीहरूले पाप गरेन पाप आएपछि परमेश्वरको स्वरूप मेटियो अथवा हराएर गयो बिग्रियो भन्दा अझ राम्रो येशु ख्रीष्टमा विश्वास गर्ने व्यक्ति चाहिँ अब नयाँ मान्छे हुन्छ अनि नयाँ मान्छे भन्नाले पहिलो कुरा चाहिँ ऊ परमेश्वरको स्वरूप अनुसार छ यो भित्री कुरा गर्दैछ है दोस्रो कुरा चाहिँ यो नयाँ मान्छेको बारेमा के लेखेको छ भने यो नयाँ मान्छे चाहिँ धर्मी छ धर्मी भनेको छ यो नयाँ मान्छे पुरै धर्मी छ नयाँ मान्छेमा अलिकति पनि अधर्म छैन त्यहाँ कुनै पाप छैन यो शुद्ध छ धर्मी भनेको छ परमेश्वर जस्तै धर्मी परमेश्वरको स्वरूप अनुसार धार्मिकता भनेको छ तेस्रो कुरा यो नयाँ मान्छेको बारेमा के भनेको छ भने यो चाहिँ पवित्र पनि छ शुद्ध छ त्यही अहिलेको शब्द पवित्र शुद्ध अनि यो नयाँ मान्छे चाहिँ नयाँ सृष्टि हो त्यसमा पुरानो कुरा कुनै पनि छैन यहाँसम्म ठिक छ नि तर यही खण्डले यो बताउँछ कि त्यो नयाँ जन्म पाएको परमेश्वरको सन्तानको भित्रपट्टि चाहिँ यो नयाँ मान्छे मात्र होइन पुरानो मान्छे पनि छ यहीँ लेखेको छ 22 पदमा यहाँ लेखेको छ हेर्नुहोस् तिमीहरूले पहिलेको चालचलनको यस पुरानो मान्छेलाई फालिदेऊ पुरानो मान्छे छ फालिदेऊ भन्दैछ नयाँ मान्छे तिमीभित्र छ भनेको छ त्यसलाई चाहिँ के गर भनेको छ दिदीबहिनीहरू नयाँ मान्छेलाई के गर पहिर पहिर लुगा जस्तै पुरानो मान्छेले के गर दाजुभाइहरू फालिदियो परमेश्वरले नयाँ जन्म जब दिनुहुन्छ नि नयाँ जन्म पाउनु चाहिँ के हो भने हामीले एउटा नयाँ स्वभाव पाउँछौँ पुरानो स्वभाव जस्ताको तस्तै छ अब नयाँ स्वभाव पनि छ अनि फलस्वरूप हामीसँग दुईवटा स्वभाव छ पुरानो मान्छे नयाँ मान्छे यहाँसम्म पछ्याइरहनु भएको छ है मलाई अनि पुरानो मान्छे हामीसँग अझै पनि छ भन्ने कुरा यदि 22 पदले तपाईँलाई चाहिँ अझ पनि विश्वास त लगाउँदैन भने अब 25 पददेखिको आज्ञाहरूले त तपाईँलाई निश्चित पार्नुपर्ने हो पुरानो मान्छे छ किनभने यस्तो आज्ञाहरू किन दिनु पर्यो यदि हामीभित्र पुरानो मान्छे नै नभएको भए किन भन्नु पर्यो 25 पदमा झुटलाई फाल भनेर पुरानो मान्छेलाई फाल भनेको त अब त्यसको बयानहरू सुरु हुन्छ त्यसको विभिन्न हाँगा बिगाहरू सुरु हुन्छ त्यो पुरानो मान्छेको कामहरूको बयान हुन्छ झुटलाई फाल भन्ने कुरा यदि हामीसँग पुरानो मान्छे नभएको भए किन हामीलाई चाहिँ घाम अस्ताउनुभन्दा पहिले तिमीहरूको रिस मरोस् भन्नु पऱ्यो किनभने हामीसँग पुरानो मान्छे छ र पुरानो मान्छे चाहिँ घाम अस्ताएपछि पनि रिसाइरहन्छ तपाईँको आफ्नै जीवनमा तपाईँले देख्नु भएको छैन अनि यदि हामीसँग पुरानो मान्छे नै नभएको भए किन हामीलाई भन्नु पर्दथ्यो नचोर भनेर किनभने हामीभित्र भएको पुरानो मान्छे चाहिँ चोर छ जुन कुरा आफ्नो होइन, अधिकार छैन, त्यो लिन चाहन्छ। पुरानो मान्छे हामीभित्र भएकोले नै 29 पद अनुसार हामीलाई आज्ञा के दिनु पर्यो भने कुवचन नबोल, हाम्रो मुखबाट चाहिँ बोल्नु नहुने कुरा नबोल। अनि 31 पदमा अझ भन्नु परेछ, पुरानो मान्छे हामीभित्र भएकोले नै सबै तितोपना, क्रोध, रिस, कलह, निन्दा, सबै बैरभाव समेत तिमीहरूबाट टाढा गरी पुरानो मान्छेलाई फाल्देऊ भन्दैछ यो सबै पदहरूले। जुन 22 पदमा भनेको कुरा चाहिँ अब डिटेलमा चाहिँ यहाँ गइरहेको छ। अनि बिचबिचमा चाहिँ नयाँ मान्छेलाई पहिर भन्ने कुरा पनि उहाँले गरिरहनु भएको छ, सत्य बोल भन्दैछ। अनि मेहनत गर आफ्ना हातहरूले चोर्नुको सट्टामा, अनि अर्काको चोर्नुको सट्टामा बरु अरूलाई सहयोग गर, देऊ खाँचोमा परेकाहरूलाई। अनि त्यो कुवचन बोल्नुको सट्टामा अब अर्कालाई आशिष हुने कुराहरू बोल, उनीहरूलाई उन्नति हुने, उनीहरूलाई निर्माण गर्ने, उनीहरूलाई बढाउने कुराहरू बोल। अनि अरूहरूसँग रिस गर्नु र झगडा गर्नु सट्टामा नयाँ मान्छे हामीभित्र भएकोले हामीलाई भन्दैछ अब दयालु भयो, अब क्षमा दे, अब सहनशील भयो, अब कृपालु भयो, कोमल मनका। देख्नु भयो है, हामीभित्र दुईवटा स्वभाव छ। यदि हामी परमेश्वरको सन्तान हौँ भने, परमेश्वरको सन्तान होइन भने चाहिँ हामीभित्र एउटै स्वभाव मात्र छ, अनि त्यो चाहिँ हो आदमको स्वभाव। ख्रिस्टको स्वभाव छैन, आदमको स्वभाव मात्र छ यदि हामीले नयाँ जन्म पाएको छैन भने। तर हरेक परमेश्वरको सन्तानसँग चाहिँ नयाँ स्वभाव छ, नयाँ मान्छे छ। त्यसैले अब हामी भन्न सक्छौँ, त्यसैले बुझ्छौँ यहाँबाट कि एउटा क्रिस्चियनको जीवनमा चाहिँ अब लडाइँ हुन्छ, एउटा क्रिस्चियनको जीवनमा चाहिँ लडाइँ हुन्छ। यहाँ पुरानो मान्छे पनि छ, नयाँ मान्छे पनि छ, ठ्याके उल्टो छ, यहाँ देखिहाल्यो ठ्याके उल्टो छ। अब उल्टो त मिल्दैन, उल्टो त झगडा गर्छ, अनि यो लडाइँ हुन्छ। अनि यो लडाइँको रणभूमि अथवा युद्धभूमि चाहिँ त्यो क्रिस्चियनको जीवनमा हुन्छ। क्रिस्चियनको जीवन नै त्यो रणभूमि हो जहाँ नयाँ मान्छे पुरानो मान्छेको चाहिँ हार जितको क्रम चलिरहेको हुन्छ। यदि तपाईँले नयाँ जन्म पाउनु भएको छ, परमेश्वर सन्तान हुनुहुन्छ भने म के बोल्दैछु तपाईँले सजिलै बुझ्नुहुन्छ। यदि तपाईँले नयाँ जन्म पाउनु भएको छैन भने मैले भनेको कुरा तपाईँ त्यसरी बुझ्न सक्नुहुन्न, किन तपाईँलाई यो अनुभवै छैन, किनभने तपाईँभित्र खालि एउटै मात्र स्वभाव छ। तपाईँभित्र एउटा साँचो क्रिस्चियनभित्र हुने खालको लडाइँ नै भएको छैन। तर तपाईँ ज जसले चाहिँ परमेश्वरको सन्तान हुने अधिकार पाउनुभएको छ, तपाईँलाई चाहिँ मैले भन्दैछु, किनभने पहिले एउटा 3:3 के सिकाइरहेछ, जस्तो उहाँ शुद्ध हुनुहुन्छ त्यस्तै हरेक आशा हुने व्यक्तिले चाहिँ आफूलाई शुद्ध पार्दछ, त्यो बुझ्न कोसिस गर्दैछ। त्यसको लागि यहाँ म पृष्ठभूमि दिँदैछु। त्यसैले यो युद्ध चलिरहेको हुनाले र हाम्रो जीवन भन्नाले हाम्रो शरीर मात्र होइन, अझ भित्र हाम्रो प्राण त्यहाँ चाहिँ, अनि हाम्रो प्राणभित्र हुने हाम्रो विचार, अनि हाम्रो भावना, अनि त्यहाँ हुने हाम्रो रोजाइहरूमा चाहिँ घमासान युद्धहरू चलिरहन्छ। अनि कुनै पनि घडी चाहिँ त्यो लडाइँ कसले जितिरहेको हुन्छ, एउटा न एउटाले जितिरहेको हुन्छ, कि पुरानोले जितिरहेको हुन्छ कि नयाँले जितिरहेको हुन्छ। कुनै पनि घडी चाहिँ अब कसले जितिरहेको छ भन्ने कुरा चाहिँ केले निर्धारण गर्छ भने तपाईँको रोजाइन, तपाईँले चाहिँ कसलाई ठाउँ दिनुहुन्छ, यो ठाउँ दिने कुरा हो। पुरानोलाई फालो नयाँलाई पहिरो भन्दैछ, त्यो त हामी आफैले गर्नुपर्ने कुरा हो नि त। प्रभु मेरो पुरानोलाई फालिदिनुहोस् भनेर हुँदैन यो, कतिजना त्यस्तो प्रार्थना गर्छ मैले सुनेको छु, होइन आफैलाई शुद्ध पार्दछ भनेछ पहिले भने तिनको दिनमा। हामी आफैले सक्रिय रूपमा गर्ने कुरा हो हामी प्रार्थनामा उहाँको सहायता माग्नुपर्छ। हो हामीले प्रार्थनामा यो नयाँ मान्छेको स्वरूपमा बदलिन अथवा ख्रिस्टको स्वरूपमा हामी बदलिनलाई हामी इच्छा गर्नुपर्छ र नयाँमा हिँडिरहन हामीले अति नै इच्छा गर्नुपर्छ। तर हामी आफ फाल्ने काम त आफै गर्नुपर्छ, आफै फुत्त जाँदैन, चर्च आउँदा 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 फुत्त जाँदैन। कुनै कुनै सतही कुराहरू चाहिँ त्यसरी जान सक्छ, जस्तो कि एकजना व्यक्तिले चाहिँ मलाई धेरै वर्ष अगाडि भन्नुभएको कुरा याद छ, उहाँको चाहिँ चुरोट खाने बानी रहेछ अनि उहाँ चाहिँ चुरोट छोड्न यति प्रयास गर्नुभएछ तर फेरि फेरि पनि त्यो चुरोट पिउन उहाँ फर्केर जानुहुँदो रहेछ। उहाँ चाहिँ एउटा मुक्ति नपाए, आजको दिनसम्म पनि उहाँले प्रभुलाई चिन्नु भएको छैन, यद्यपि उहाँले चाहिँ सुसमाचार सुन्नुभयो। अनि उहाँले एक दिन के भन्नुभयो भने तपाईँसँग म 15 दिन होइन 1 महिनासँगै हिँड्न पाएको थियो भन्नु। अनि मलाई छक्क लाग्यो है, किन मसँग हिँड्न मन लाग्यो होला मलाई, म त बाइबल लिएर गइरहन्छु जहिले पनि प्रभुको वचन सुनाइरहन्छु, साँच्चै नै उहाँलाई यो सुन्नै मन लाग्यो त। अनि मैले सोधेँ दाइ तपाईँलाई किन मसँग हिँड्न मन लाग्यो, अनि उहाँले भन्नुभयो 1 महिना तपाईँसँग हिँड्यो भने त यो चुट खाने बानी पनि छुट्छ होला मेरो, त्यो कारण त रहेछ अब छुट्ला पनि, किनभने अब त्यो बाध्यताले त्यो परिस्थितिले गर्दाखेरि अब चुरोटै नपाएर। तर के भने त्यो चाहिँ जीवनको परिवर्तन होइन, त्यो चाहिँ एउटा सतही परिवर्तन मात्र हो। चुरोट छोड्नु अनि रक्सी छोड्नु यो सतही हो, कुरा त त्योभन्दा गहिरो छ प्रियहरू। भित्र एउटा पुरानो मान्छे भनिन्छ, जबसम्म त्यहाँ नयाँ मान्छे हुँदैन त्यो पुरानो मान्छे त जस्ताको तस्तै नै छ नि। अनि त्यो पुरानो मान्छे लिएर तपाईँ स्वर्ग जान सक्नुहुन्न यद्यपि तपाईँले बाहिरी परिवर्तनहरू गर्नुभएर पनि। त्यसैले नयाँ जन्म हुनैपर्छ प्रियहरू, अनि नयाँ जन्म पाएपछि चाहिँ त्यहाँ लडाइँ सुरु हुन्छ अनि तपाईँ क्रिस्चियनको जीवन चाहिँ त्यो रणभूमि हो। कुनै पनि घडी पुरानोले जितिरहेछ कि नयाँले जितिरहेछ त्यो चाहिँ तपाईँको रुझाइ हो, तपाईँले कुनलाई पहिरनुहुन्छ। पहिला पनि तपाईँले यो सुन्नु भएको छ, एउटा नयाँ क्रिस्चियनलाई चाहिँ ढोर्याउँदै थियो एकजना व्यक्तिले, अनि त्यो नयाँ क्रिस्चियन लाई चाहिँ यही शिक्षा सिकाइरहेको रहेछ। अनि तर उसले यो बुझिसकेको रहेछ, उसले भन्यो हो मलाई थाहा छ त्यो कुरा, मभित्र चाहिँ एउटा लडाइँ चलिरहेछ भनेछ त्यो नयाँ विश्वासीले। यो लडाइँ चाहिँ तुरुन्तै सुरु हुन्छ, विश्वास गर्ने बित्तिकै 1 सेकेन्ड पनि ढिलो हुँदैन सुरु हुन्छ है, किनभने 81 यहाँभित्र चाहिँ परमेश्वरको आत्मा बस्न आउनुभएको छ अनि हामीलाई नयाँ एउटा स्वभाव दिनुभएको छ, अनि त्यहीँ यहाँभित्र नै कता हो यो पुरानो स्वभाव भन्ने पनि छ। अनि कसरी यो दुई विपरीत चिजहरू चाहिँ अँगालो मारेर बस्न सक्छन् सक्दैन। अनि उसले भनेछ म भित्र चाहिँ 2 कुकुरहरू लडाइँ गरे जस्तो छ भनेछ उसले, 2 कुकुरहरू आङ्ग्रा हुङ गरेर चाहिँ एकले अर्कालाई टोक्न खोजेर, देख्नु भएको छ नि कुकुर लडाइँ गरेको झगडा गरेको क्या, त्यस यहाँभित्र त्यही चलिरहेछ भनेछ। एउटा कालो कुकुर छ अनि एउटा सेतो कुकुर छ भनेछ उसले, सेतो कुकुरले चाहिँ राम्रो गर्छु भन्छ अनि कालो कुकुरले चाहिँ नराम्रो गर्छु भन्छ। अनि त्यो शिक्षकले सोधेछ अनि कुन चाहिँले जितिरहेछ त, कालो कुकुरले जितिरहेछ कि सेतो कुकुरले जितिरहेछ भनेर सोधेछ। अनि उसले भनेछ कालो कुकुरलाई खान दियो भने कालो कुकुरले जित्छ, सेतो कुकुरलाई खान दियो भने सेतो कुकुरले जित्छ भनेछ। हो तपाईँले जसलाई खुवाउनु भयो त्यसैले जित्छ, नयाँ मान्छेलाई खुवाउने कुराहरू त्यहाँ छन् अनि पुरानो मान्छेलाई खुवाउने कुराहरू पनि छन्, अनि तपाईँले जसलाई खुवाउनु भयो त्यसैले जित्छ। तपाईँले कसलाई खुवाउँदै हुनुहुन्छ, आफैलाई शुद्ध पार्दै जानुमा चाहिँ हाम्रो आफ्नो जिम्मेवारी छ भन्दैछु। हामीले चाहिँ खुवाउने काम चाहिँ नयाँ मान्छेलाई गऱ्यौँ भने, आफ्नै कुराहरू हामीले खाइरह्यौँ भने, अनि हामी आफ्नै कुराहरूमा ध्यान दिइरह्यौँ भने हामी चाहिँ हाम्रो नयाँ मान्छेमा हिँडिरहेका हुन्छौँ। एक्चुली गलाती पाँचमा जानुहोस् न, गलाती पाँच क्रिश्चियन जीवन रोजाइ नै रोजाइले भरिएको जीवन हो। हरेक क्षण हामीले रोज्नु पर्नेछ, अनि हामीले यदि धार्मिकतालाई, सत्यतालाई, पवित्रतालाई, परमेश्वर कुराहरूलाई परमेश्वरको वचनबाट हामीले रोजिरह्यौँ भने, ठिक रोजाइहरू रोजिरह्यो भने हाम्रो आदत पनि त्यस्तै हुन्छ, बानी हुन्छ। अनि ठिक रोजाइ रोज्न चाहिँ सजिलो छैन, ठिक रोजाइ रोज्न चाहिँ सजिलो छैन। अब दिदीबहिनीहरूलाई मलाई भन्नुहोस् न, ठिक रोजाइ रोज्न एउटा विश्वासीलाई किन सजिलो छैन? कसैले ठिक, किनभने त्यो ठिक रोजाइलाई विरोध गर्ने त्यहाँ छ नि त, त्यसरी। अनि नसोच्नुहोस् क्रिस्चियन जीवन तपाईँले त्यतिकै एउटा सजिलो साथ, कुनै सङ्घर्ष बिना तपाईँ आत्मिक बन्नुहुन्छ। खालि चर्च आउँदा आउँदा जति तपाईँको चर्च आउने वर्षहरू गिन्तीमा चाहिँ एक वर्ष दुई वर्ष गर्दै बढ्दै जाँदा तपाईँ चाहिँ आत्मिक बन्दै जानुहुन्छ भनेर त्यो सपना नसोच्नुहोस्, त्यो पुरै असत्य। त्यो हुँदैन। रोजाइहरू, रोजाइहरूले तपाईँलाई थोरै समयमा नै एकदम माथि पुर्याउन सक्छ, एकदम अगाडि बढाउन सक्छ, तर रोजाइहरूले। अनि तपाईँ निष्क्रिय बस्नुभयो भने तपाईँ चाहिँ वास्तवमा गलत रोजाइ पुरानो मान्छेले नै जितिरहेको छ। खास निष्क्रिय भन्ने पनि छैन, तटस्थ भन्ने पनि छैन। खोला तलतिर बगिरहेछ, तपाईँलाई तलतिरै लान्छ। पौडी खेलेर तपाईँ चाहिँ उभोतिर लाग्नै पर्छ। अनि गलाती पाँच को सोह्र पदमा यहाँ लेखेको छ, तर म यो भन्दछु, गलाती पाँचको सोह्र, तर म यो भन्दछु, आत्मामा हिँड र तिमीहरूले शरीरको अभिलाषा कुनै रीतिले पुरा गर्ने छैन। पहिला सुरु चाहिँ त्यो शरीर भन्ने शब्द, शरीरको अभिलाषा, अनि शरीर भनेको चाहिँ हाम्रो पाप स्वभावको कुरा गरिरहेको यहाँ, पाप स्वभावको कुरा हो वास्तवमा। अनि यो धेरै ठाउँबाट पल्टाएर त्यो प्रमाणित गर्न सकिन्छ, जस्तो अघि चाहिँ देखेपछि चारमा पनि। तर अब यो आत्मा भनेको के हो? अनि यहाँ दुईवटा सम्भावना छ। यो आत्मा भनेको चाहिँ यहाँ आत्मामा हिँड भनेकोले यो त सकारात्मक हो, यो त ठिक हो, राम्रो हो। त्यसैले यहाँ दुईवटा सम्भावना छ। एउटा चाहिँ यो परमेश्वरको आत्माको कुरा गरिरहेको हुनसक्छ, परमेश्वरको आत्माको भरमा हिँड, अनि त्यो सही कुरा हो परमेश्वरको आत्मा। तर अर्को चाहिँ यो के हुन पनि सक्छ भने, यो जति अध्ययन गर्दाखेरि यो आत्मा भनेको चाहिँ नयाँ मानिसको कुरा गरेको पनि हुनसक्छ, जुन चाहिँ परमेश्वरको स्वरूपमा धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ। अनि त्यसैले यदि त्यो हो भने, यो आत्मा भनेको चाहिँ नयाँ मान्छेको कुरा गरेको हो भने, यो पद ले चाहिँ सिकाएको कुरा के हुन्छ भने, नयाँ मान्छेमा हिँड, नयाँ मान्छेमा हिँड, नयाँ मान्छेलाई पहिरेर हिँड। त्यसो गर्यो भने तिमीले चाहिँ पुरानो मान्छेको अभिलाषाहरू पुरा गर्ने छ। नयाँ मान्छेमा जियो भने पुरानो मान्छेको काम गरिरहने, त्यसो भएछ नि पुरानो मान्छेमा हिँडिरहेछ भने नयाँ मान्छेको काम पनि गर्न सक्दैन। त्यसैले कि एउटा कि अर्को हो, दुइटै चाहिँ हुँदैन। अनि यो चाहिँ सत्र पदले बताइरहेको छ, यो द्वन्द्वको लडाइँ सत्र पद, किनकि शरीरले आत्माको विरोधमा अभिलाषा गर्दछ, अनि त्यसैले यो एकै अर्थले पुरानो मान्छे चाहिँ नयाँ मान्छेको विरोधमा अभिलाषा गर्छ, चाहना गर्छ, र आत्माले शरीरको विरोधमा, नयाँ मान्छे पुरानो मान्छेको विरोधमा, अनि तिमीहरू जे इच्छा गर्दछौ ती कुराहरू गर्न नसकौ भनेर यिनीहरू एक अर्काको विरोधमा छन्। तर तिमीहरू आत्माद्वारा डोर्याइदैछौ भने तिमीहरू व्यवस्थाको अधीनमा छैन। गलाती 5 अब 25 पदमा हेर्नुहोस्, अनि छ नि एकछिन माफ गर्नुहोला, शरीरको बयान पढौँ, पुरानो स्वभाव कस्तो छ एकचोटि हेरौँ। 5:19 अब शरीरका कामहरू प्रकट छन्, यी हुन् परस्त्रीगमन, व्यभिचार, अशुद्धता, कामुकता, मूर्तिपूजा, टुनामुना, शत्रुता, झगडा, दाहा, क्रोध, विरोध, फुट, दलबन्दी, द्वेष, हत्या, मतवालापन, मोज मजा र यही प्रकारका कुराहरू। यो चाहिँ शरीर पुरानो मान्छेको फ्याक्ट्रीले उत्पादन गर्ने वस्तुहरू यी हुन्। अनि यस्ता यस्ता काम गर्नेहरू परमेश्वरका राज्यका हकवाला हुने छैन। अर्थात् जसको जीवन चाहिँ पुरानो मान्छेकै चरित्र मात्र देखिन्छ त्यो मान्छेले मुक्ति पाएको छैन। आत्माको फल भनेछ 22, तर आत्माको फल हो प्रेम, आनन्द, मेलमिलाप, सहनशीलता, कृपा, भलाइ, विश्वास, नम्रता, समय। त्यसै नयाँ स्वभावमा बाटो हुने कुराहरू हुन्, अनि अवश्य नै पवित्र आत्माको सामर्थ्यले प्रभु येशूसितको सङ्गतिमा रहेर यो फल फल्ने कुरा हो, जस्तो अघि पनि सिमन भाइले मार्नुभएको थियो। अब 24 हेर्नुहोस् त, त्यहाँ एउटा कुरा देखाउन चाहन्छु 24। अनि जो ख्रिस्टका हुन्, भनेको जो क्रिस्चियनहरू हुन्, जो ख्रिस्टका हुन् उनीहरूले शरीरलाई बासना र लालसहरूसँगै क्रुसमा टाँगेको छ। यो पदमा चाहिँ यो पुरानो मान्छेको भित्र भएको कुरालाई चाहिँ बताउँदैछ। पुरानो मान्छे बाहिर कसरी देखिन्छ त्यो पनि बताइसकेको छ, तर पुरानो मान्छे भित्र चाहिँ यसलाई पुरानो मान्छेलाई चाहिँ दुईवटा शब्द छ यहाँ। एउटा चाहिँ बासना भनेछ, शरीर उनीहरूले शरीरलाई, पुरानो मान्छेलाई बासना भनेको शरीर, बासना भने के हो? बासना भन्दाखेरि अब मिठो बासना, नराम्रो बासना, तर यो नेपाली शब्दको माने यो ठिकै शब्द होला अर्थमा, तर यो चाहिँ भावनाहरूसँग सम्बन्धित छ। भावना है, भावना अथवा हाम्रो चाहिँ हामीलाई कस्तो लाग्यो भन्ने कुरा, मलाई यस्तो गर्न मन लागिरहेको छ, मलाई चाहिँ यस्तो गर्न मन छैन। पुरानो मान्छेको भावनाहरूको कुरा गर्दैछ। पुरानो मान्छे चाहिँ कसरी चल्छ भने आफ्नो भावनाअनुसार चल्छ, आफ्नो इच्छाअनुसार। अनि हामीले जहिले पनि हामीले आफैलाई पनि हाम्रो छोराछोरीहरूलाई पनि हामीले के सिकाउनु पर्छ, हाम्रै आफूलाई मनमा जे मन लागेको छ त्यो अनुसार चाहिँ हामी चल्नु हुँदैन, आफूलाई त इन्कार गर्नुपर्छ भन्छ। कोही भन्छन् मलाई त एकदम चर्च जान मन लाग्यो त्यसैले आएको, त्यो त भावना हो। एउटा साँचो विश्वासीले भन्छ मलाई मन लागे पनि मन नलागे पनि म जान्छु, किनभने त्यो ठिक हो, म परमेश्वरको वचन सुन्नुपर्छ। मलाई एकदम मन लाग्यो त्यसैले त्यो साथीसँग कुरा गरेँ मैले, तर नयाँ मान्छेले भन्नुको कुरा के हुन्छ भने उसँग कुरा गर्नु ठिक छैन, ऊ खराब सङ्गत हो, उसले मलाई खराबको सल्लाह दिन्छ, त्यसैले मलाई मन लागे पनि उसँग कुरा गर्दिनँ। देख्नुहुन्छ फरक, बास्न भनेको त मलाई जे मन लाग्यो त्यही गर्ने हो, बास्न भावना इच्छा। अनि लालसाहरू भनेको चाहिँ खराब इच्छाहरू, सङ्गति छ भावना इच्छाहरू। अनि हामीले गर्नुपर्ने के हो भने पुरानो मान्छेलाई फाल्दियो भनेको छ. अनि यहाँ चाहिँ कसरी भनेको छ भने यसलाई क्रुसमा टाँगेका छन् भनेको छ. हामीले त्यसलाई चाहिँ क्रुसमा टाँग्न पर्छ र क्रुसमा टाँगियो भन्ने कुरा चाहिँ हामीले विश्वास गर्दै त्यहीँ राखिरहनुपर्छ. यो क्रुसमा टाँगेको कुरा हो, क्रुसमा टाँगेको कुरा हो, यो चाहिँ फालेको कुरा हो. बुझेको चाहिँ के जस्तो भने तपाईँसँग तपाईँसँग एउटा सजिलै बुझ्ने उदाहरण चाहिँ तपाईँसँग नयाँ लुगा छ अनि तपाईँसँग पुरानो लुगा पनि छ. पुरानो लुगा चाहिँ एकदमै त्यो काम नलाग्ने भइसक्यो अनि त्यो फोहोर छ अनि त्यो गनाउने छ अनि तर तपाईँसँग नयाँ लुगा छ र तपाईँले रोज्नु परेको छ अनि तपाईँले चाहिँ त्यो पुरानो लुगालाई चाहिँ त्यो काम नलाग्ने पुरानो हो भनेर चाहिँ त्यसलाई फ्याँकिराख्नुहुन्छ. फ्याँकेको फ्याँके अवस्था क्रुसमा टाँगेका छन् भने यो फ्याँकेको काम नलाग्ने हो, फ्याँकिएको छ. तर यो अब लुगाको रूपमा त तपाईँले सबैले नै यो पालन गर्नुहुन्छ जस्तो लाग्छ मलाई. तर भित्री आत्मिक लुगाको बारेमा नि जुन चाहिँ गनाउने लुगा हो भनेको अधर्म, पाप, झुट, रिस, क्रोध, लोभ, यी कुराहरू त्यो गनाउने कुराहरू त्यसलाई चाहिँ क्रुसमा टाँगिदिनु भयो प्रभुले अनि त्यहीँ रहिरहनुपर्छ भनेर चाहिँ जब चाहिँ हामी गर्छौँ त्यो चाहिँ त्यसरी चाहिँ हामी हिँड्नुपर्छ भनिन्छ. अनि त्यसैले यहाँ 25 पदमा गलाती 5:25 भनिन्छ, यदि हामी आत्मामा जिउँछौँ भने हामी आत्मामै हिँडौँ भने. अर्थात् हामीले आत्मामा चाहिँ जीवन पाएका छौँ, अब चाहिँ त्यो अर्थात् नयाँ मान्छेको कुरा गर्दैछ, त्यो नयाँ मान्छेमै हामी हिँडौँ, नयाँ मान्छेमा हिँडाउँ. गलाती 5:16 ठ्याक्कै यो जोडियो है. अनि यो कुराहरू चाहिँ अरू नयाँ नियमको खण्डहरूमा पनि छ, प्रभु इच्छामा हामी पछि हेर्नेछौँ. त्यसैले मेरो प्रश्न है चाहिँ के हो भने के तपाईँले ठिक यो गरिरहनु भएको छ कि छैन, पुरानोलाई फाल्दै नयाँलाई पलिहाल्ने लडाइँ छ अनि तपाईँले चाहिँ पुरानोलाई फाल्दै नयाँलाई पलिहाल्दै. यसलाई चाहिँ यहुन्नाले चाहिँ आफैलाई शुद्ध पार्दछ भनेर लेखेको छ. अनि यो चाहिँ के हो, यो चाहिँ साँचो क्रिस्चियनको एउटा गुण हो. साँचो क्रिस्चियन कसरी चिनिन्छ, उसले ठ्याक्कै यही गरिरहेको हुन्छ. पुरानालाई फालेको फाले क्रुसमा टाँगेको छ, म त्यो चलाउनु हुँदैन, अनि नयाँलाई चाहिँ पहिलाउँदैन. उसको जीवनमा उसले पुरानो कुनै चिज उसको जीवनमा आउँछ, उसको सोचाइमा आउँछ, सोचाइबाट उसले फाल्नुपर्छ. सोचाइबाट फालेन भने ढिलो भइसक्यो. सोचाइबाट सुरु हुन्छ सबै कुरा, फाल्नुपर्ने त्यहाँबाट. त्यसैले यो लडाइँ चाहिँ छ अनि तपाईँको जीवनमा चाहिँ यो गुण छ कि छैन. यदि छैन भने तपाईँसँग आशा पनि छैन. यदि छैन भने तपाईँ प्रभुलाई पनि देख्नुहुन्न. यदि छैन भने तपाईँ चाहिँ परमेश्वरको सन्तान हो. तपाईँ चाहिँ चाँडोभन्दा चाँडो चाहिँ परमेश्वरमा मन फर्काउनुहोस्, नयाँ जन्म आवश्यक छ. अनि त्यसपछि चाहिँ तपाईँ उहाँको सन्तान भएर चाहिँ यी कुराहरू सिक्न सक्नुहुन्छ. हामी प्रभुभोजमा अब जानेछौँ अनि एउटा भजन गाउने अगाडि बढ्छ.